नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट शुक्रबार संसदमा प्रस्तुत गरेको छ, जस अन्तर्गत शिक्षा क्षेत्रमा 2,18,30,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। प्रतिशतको हिसाबमा कुल बजेटको 10.27% हुन आउँछ। शिक्षा क्षेत्रमा 20% बजेट, कुल बजेटको 20% बजेट विनियोजन गर्नुपर्ने माग उठ्दै आएको छ। तथापि विगतदेखि शिक्षा क्षेत्रका लागि करिब 10-11% हाराहारीमा बजेट विनियोजन भइरहेको अवस्था छ। शिक्षा क्षेत्रमा विभिन्न नयाँ कार्यक्रमहरू पनि सरकारले यसपटक थपेको छ। विशेष गरी समता कर उठाउने सरकारको प्रस्ताव छ, जसमा निजी विद्यालय, निजी शैक्षिक संस्था र निजी अस्पतालहरूबाट 3% कर उठाएर समता कोषमा जम्मा गर्ने सरकारको उद्देश्य रहेको छ र यो रकम चाहिँ विपन्न नागरिकहरूसम्म पुर्याउने सरकारले लक्ष्य लिएको छ। अर्कोतर्फ नेपालमा शिक्षा क्षेत्रमा जति लगानी भयो त्यो अनुरूप चाहिँ प्रतिफल आउन सकेन भन्ने गुनासो पनि विगतदेखि नै आइरहेको छ। अर्कोतर्फ हजारौं संख्यामा विदेश नेपालीहरू उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न गइरहेको अवस्था पनि छ। यो प्रवृत्तिलाई रोक्नुपर्ने आवश्यकता विभिन्न कोणबाट औल्याइएको छ। अर्कोतर्फ विदेशमा अध्ययन गरेर उतै बस्ने प्रवृत्तिलाई चाहिँ रोकेर उनीहरू अध्ययन पश्चात स्वदेश फिर्ता गराउने तर्फ राज्य लाग्नुपर्ने, सरकार लाग्नुपर्ने सुझाव पनि आउने गरेको छ। आज हामी बजेटमा शिक्षा क्षेत्र, सरकारले अघि सारेका कार्यक्रम, नेपालमा शिक्षा क्षेत्रको अवस्था लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगको सदस्य, उहाँले विशेष गरी राष्ट्रिय योजना आयोगमा सदस्यको हैसियतमा रहेर शिक्षा क्षेत्रलाई हेर्नुहुन्छ, रेशु अर्याल हामीसँग हुनुहुन्छ। रेशु अर्यालज्यू, स्वागत छ यहाँलाई। स्वागत छ,
धन्यवाद।
अब सुरुमा हामी शुक्रबार सरकारले प्रस्तुत गरेको बजेटतर्फ जाउँ। बजेटमा कुल बजेटको 2,18,30,00,00,000 रूपियाँ शिक्षा क्षेत्रतर्फ विनियोजन गरिएको छ। प्रतिशतको हिसाबमा कुल बजेटको 10.27% हुन आउँछ। अब अहिले चाहिँ शिक्षा क्षेत्रमा केही विगत केही वर्षदेखि 20% कुल बजेटको 20% रूपियाँ चाहिँ लगानी चाहिँ शिक्षा क्षेत्रलाई हुनुपर्छ, विनियोजन गरिनुपर्छ भन्ने आवाज पनि आइरहेको थियो। अब बजेटलाई लिएर शिक्षा क्षेत्रमा यो जुन खालको बजेट छ, यति रकम छुट्याइएको छ, के यसको भनौं न कति पर्याप्त देख्नुहुन्छ यहाँ? यति जुन खालका सरकारले यो शिक्षा क्षेत्रलाई प्राथमिकता कति दिएको देखिन्छ यसबाट?
नमस्कार, धन्यवाद मलाई निम्ताबाट बोल्न बोलाउनु भएकोमा। अब यो हुन त जहिले पनि शिक्षामा जति बजेट बढायो हामीलाई उति नै राम्रो हो, तर एउटा सधैँ हामीले डिल गरिरहने कुरा भनेको चाहिँ दिइसकेको बजेटको उपयोग र त्यसको तपाईँको आउटकम होइन, यो कुरालाई ट्र्याक गर्न जरुरी हुन्छ। 10% भनेको हामीले सोचेको 10.27 भनौँ न, 2-7% भनेको हाम्रो सोचेको भन्दा कमै हो। तर तपाईँहरूले याद गर्नु होला, सरकारले अहिले अलिकति अस्टियर उसमा नै प्लानिङ गर्नु परेको छ होइन, अवस्थामा धेरै किसिमको चापहरू छ। त्यसमा पनि केही केही कुराहरूमा चाहिँ एकदम तत्काल लगानी गर्नुपर्ने, जस्तो अहिले पूर्वाधारको विकास भन्नाले तपाईँले बाटोघाटो सुरक्षा, नागरिकहरूको लागि कनेक्टिभिटी, यो पनि एउटा एकदमै ठुलो जरुरी कम्पोनेन्ट भएको भाग र त्यसमा लगानी भएपछि सेकेन्ड टियरमा नै अलमोस्ट शिक्षाको बजेटिङ परेको छ। सो पैसा बढी भएको भावे त राम्रो नै हो र हाम्रो लक्ष्य पनि जहिले पनि बढाउनु पर्ने नै छ। तर त्यसमा एउटा सबैभन्दा हामीले गरेको डिपार्चरमा चाहिँ अहिले यो हाम्रो पुरै इको सिस्टम संरचनाहरूकोलाई असेस गर्ने, रिम्याप गर्ने, हामीले लगानी गरिरहेको ठाउँहरूमा यसको उपयोगिता कतिको भइरहेको छ, पैसाहरूको हाम्रो अडिट, इन्फ्रास्ट्रक्चर अडिट गर्ने, त्यहाँ हामीले खर्च गरिरहेको पैसाहरूले साँच्चीकै प्रभाव पारेको छ कि छैन, हाम्रो टिचरहरूको गुणस्तर कस्तो छ, त्यसपछि हामीले अहिले डिजिटल शिक्षालाई प्रवर्धन गर्नु पर्यो, नागरिकहरूलाई डिजिटल इकोनोमीमा ल्याउनु पर्यो भनिरहेछौँ, त्यसको रेडिनेस कस्तो छ भन्ने कुराको एक वर्ष यो स्टक लिने असेस गर्ने आउने वर्षदेखि चाहिँ योजना र पोलिसीहरू चाहिँ अलिकति दीर्घकालीन हिसाबले प्रभाव पार्ने खालको जाओस् भनेर एउटा ठुलै रकम अहिले बढिएको बजेटमा चाहिँ यो खालको अध्ययन गरेर अनि आउने पोलिसी चाहिँ बेटर इन्फर्म भएर निर्माण गर्ने भनेर लागेका छौँ। त्यो पैसा हो बढेको भावे अझै राम्रो हुन्थ्यो, तर जुन कन्टेक्स्टमा अहिले राज्यले पैसा एलोकेट गर्नु परेको छ कामहरू, त्यसमा हामीले यसैलाई नै म्याक्सिमम एनेबल कसरी गरेर जाने त सानो रकम होइन यो, होइन धेरै ठुलै लगानी छ कम्पेयर टु लाइक द इम्प्याक्ट द्याट वी सी। यसको अप्टिमल युटिलाइजेसन चाहिँ कसरी गर्ने भन्दा हामी चाहिँ यसमा
अब शिक्षामा लगानी बढाउनु पर्यो कम भयो भन्ने दृष्टिकोण एकातर्फ छँदैछ, तथापि अर्को दृष्टिकोण चाहिँ भएका लगानीहरूको पनि प्रतिफल आएन, प्रभावकारी चाहिँ भनौ न कार्यान्वयन हुन नसक्दा शिक्षामा जति प्रतिफल आउनु पर्ने थियो त्यो आउन सकेन भन्ने छ। अब लगानी मात्र हो कि अब जति विनियोजन भएको छ त्यसको प्रभावकारी भनौ न यो कार्यान्वयन र त्यसको सँगै अनुगमन पनि महत्वपूर्ण होला। अब यो सन्दर्भमा अहिलेको सन्दर्भमा चाहिँ के हुन सक्छ, अब जति विनियोजन भयो त्यो छँदैछ यहाँले पनि उल्लेख गर्नुभयो, अब यसको प्रभावकारी कार्यान्वयन र अनुगमनको पाटो बलियो र दह्रो बनाउन सकेमा हामीले यसबाट प्रतिफल कति पाउन सकिन्छ?
हाम्रो अहिलेको फोकस हामीले बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा होइन, त्यसपछि युवा अवस्थातिर आउन लाग्दाखेरि उसले चाहिँ मसँग सिपहरू छ, म रोजगार हुन सक्छु, म नवप्रवर्धन गर्न सक्छु, म उद्यम गर्न सक्छु, होइन नेपालमा एउटा सम्मानित जीवन जिउन सक्छु, पर्यो भने विश्व बजारसँग जोडिन सक्छु, तर मैले नेपालमा पनि आफ्नो भविष्य चाहिँ परिकल्पना गर्न सक्छु, होइन मेरो आत्मसम्मान मेरो पारिवारिक जीवन सबै कायम राखेर गर्न सक्छु भन्ने खालको एउटा चेत भएको र सक्षमता भएको होइन बालबालिकाहरूलाई चाहिँ तपाईँको एकदमै नवयुवा उमेरमा शुद्ध पनि अहिले शिक्षा छोडेर रोजगारीको वातावरणमा एकदम निम्न तपाईँको पे प्याकेजहरूमा होइन आमदानीको लागि भए पनि घर गाउँ छोडेर देश छोडेर विदेश काम गर्न जानुपर्ने हामीले अवस्था देखेको छौँ होइन। त अहिले चाहिँ हामीले यही यो नक्साङ्कन यो असेसमेन्टहरू गरेर, हुन त यो सिचुएसनमा धेरै टिप्पणी र रिसर्चहरू पनि भइसक्यो, यसमा हामी बिल्ड पनि गर्छौँ, त्यसैले यहाँले याद गर्नुभयो भने जुन पैसा लिमिटेड भए पनि बढेको छ त्यो चाहिँ डिरेक्ट प्रत्यक्ष बालबालिकाको गुणस्तर शिक्षाको गुणस्तरमा लगानी हुने किसिमले नै हामीले बढाएको छौँ। हामीले अब लिएर जाने भनेको स्ट्राटेजी तपाईँले सुन्नु पनि भयो होला, यो अङ्ग्रेजी हिसाब विज्ञानमा चाहिँ हाम्रो बालबालिकाहरू एकदमै धेरै अनुत्तीर्ण हुने एउटा टेन्डेन्सी छ भनिरहँदाखेरि नेपालसँग सम्बन्धित सिकाइ स्थानीय पाठ्यक्रमले गर्नुपर्ने एउटा रुझान बालबालिकाहरूको आफ्नो गाउँठाउँमा त्यसको पनि इम्प्याक्ट कस्तो भइरहेछ भनेर राज्यले हेर्न सक्छ होइन। तर अहिले चाहिँ हाम्रो सबै फोकस उसलाई स्किल टेक्नोलोजीसँग आबद्ध पनि गराउने होइन, नेपाली जनजीवनको वास्तविकताहरू बुझेर यहीँभित्र म गर्न सक्छु नि त, यो त मेरो लागि सम्भावनाहरू रहेछ नि त भनेर हामीले उहाँहरूको एक्सपोजर बनाउने र उहाँहरूलाई शिक्षित गर्ने टिचरहरूलाई पनि चाहिने लगानी जुन छ उहाँहरूको कपेसिटीको लागि हामी लगानी गर्ने मात्रै होइन कि भइरहेको ट्रेनिङहरूको होइन उहाँहरूको क्षमता विकासको ट्रेनिङहरूको चाहिँ उपयोगिता के भइरहेछ, उहाँहरूलाई कस्तो स्किल्सहरू चाहिरहेछ, शिक्षकले कक्षा कोठामा राम्ररी गर्न सकेन भने हाम्रो शिक्षा कहीँ पनि जाँदैन होइन। सो हाम्रो लगानी चाहिँ विद्यालय केन्द्रित शिक्षक फोकस पर तर स्टुडेन्टलाई चाहिँ प्राथमिकता दिएर उसले चाहिँ सामान्य जीवन जिउनको लागि चाहिने अहिलेको लागि टेक्नोलोजी स्किल्स होस् कि अरू प्राविधिक स्किल्स होस् कि अथवा विज्ञान हिसाब अङ्ग्रेजीमा पनि उसको पकड होस् कि र नेपाली वातावरणमा चाहिँ रुझान होइन त्यो कसरी क्रिएट गर्ने भन्ने यसको स्किल सेट्सहरू जो जोलाई चाहिन्छ विद्यालय व्यवस्थापन गर्ने मान्छेहरूले कसरी म्यानेज गरिदिनुपर्छ, टिचरले यसमा भूमिका कस्तो खेल्नुपर्छ, प्राध्यापकहरूको यसमा भूमिका के हो, अनि बालबालिकाले ओभरअलै विकासमा हामीले कसरी चाहिँ अगाडि लिएर जान सक्छौँ भनेर यस्तो खालको सोचबाट हामीले बढी फोकस गरेर मोस्टली युवाहरूलाई विद्यालय शिक्षाबाट निस्किँदै गरेको युवाहरूको लागि चाहिँ उसले चाहिँ देशै छोडिहाल्नु पर्दैन है, तिम्रो क्षमता, तिम्रो सिप, तिम्रो योग्यताले चाहिँ नेपालमा पनि यो गर्न सकिन्छ र उसलाई उच्च शिक्षातिर आकर्षित गर्ने पनि हाम्रो लक्ष्य छ। यहाँले देख्नुभयो भने अहिले विश्व बजारमा पनि बढिरहेको यो अरू जुन स्किल सेट्सहरू चाहिरहेछ भनिरहेको छौँ हामीले, विज्ञान प्रविधिसँग लिङ्कअप, एआईसँग लिङ्कअप होइन, यस्तो स्किल्सहरूमा पनि लगानी गर्नुको लागि फेरि पूर्वाधारहरू अन्त पनि बनाइरहेछ। आखिरमा गएर हाम्रो परिकल्पना चाहिँ त्यस्तो खालको संरचनाहरूले हाम्रै युवाहरूलाई चाहिँ रोजगारीतिर पनि लिएर जान्छ, देशभित्र बसेर काम गर्नलाई वातावरण बनाउँछ भन्ने हो। सो यो सानो उमेरको बालबालिकादेखिको गुणस्तरदेखि युवा अवस्थामा ऊ चाहिँ कि शिक्षित होइन भएर अरू फर्दर स्टडिजको लागि पनि देशभित्र पनि बस्नलाई हामीले उच्च शिक्षामा पनि लगानी गरिरहेछौँ, फोकस गरिरहेछौँ र त्यसमाथि पनि उहाँहरूलाई चाहिँ पर्टिकुलरली आफ्नो स्किल सेट्सहरू चाहिँ नेपालमा पनि उद्यम अथवा रोजगार गर्नको लागि र विश्व बजारमा पनि गएर जानु पर्यो भने पनि ऊ अलिक बढी क्षमतावान र योग्य भएर जाने जस्तो हिसाबमा चाहिँ हामीले अब हाम्रो सिकाइको शैलीलाई चाहिँ फोकस गर्नु पर्यो भनेर त्यसरी चाहिँ हामीले एनेबल गर्छौँ।
अब सरकारले यस पटक नयाँ कार्यक्रम ल्याएको छ, विशेष गरी समता शुल्क निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट हुने सेवामा अतिरिक्त 3% लगाउने बजेट मार्फत व्यवस्था गरिएको छ। अब यसको निजी विद्यालयहरूले विरोध गरेका छन्, अभिभावकहरूले पनि अब यसले चाहिँ थप भार बढाउने हो कि भनेर चिन्ता व्यक्त गरेका छन्। अब यो सन्दर्भमा सरकारले जुन उद्देश्य लिएको छ यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? यो अब अहिले निजी विद्यालयहरूले अब भनौ न उनीहरूले विभिन्न शीर्षकमा करहरू उठाइरहेका छन्, यसको भार अभिभावकले बोक्नुपर्ने अवस्था छ, अब थप भार अभिभावकलाई पर्ने हो कि, अब यसको सान्दर्भिकता कति देख्नुहुन्छ?
अब यस्तो छ, राज्यले नियम कानूनहरू बनाउँदाखेरि सबैतिरबाट सोचेर गर्नुपर्छ होइन। एउटा त तपाईँको 75% भन्दा बढी बालबालिका सार्वजनिक विद्यालयहरूमा नै गइरहेछन् होइन, राज्यले यत्रो ठुलो लगानी नै गरेको छ, अघि हामीले भनिहाल्यौँ सबैलाई, अहिले पर्सेन्टेजले कम देखिए पनि ओभरअल होइन हिस्टोरिकली नै हेर्दाखेरि यो ठुलै लगानी हो होइन शिक्षामा, तर यसमा गुणस्तर आइरहेको छैन। त्यो मात्रै पनि होइन, जो सबैभन्दा गर्न नसक्ने छ, जो सबैभन्दा विपन्न वर्ग छ, उसले पनि सार्वजनिक शिक्षालाई ठाइरहेको छ, तर उसमा लगानी थप्न पनि राज्यलाई गाह्रो भइरहेछ होइन। अब किनभने हाम्रो अब भनौँ न उद्योग धन्दा यो त्यो सबै ओभरअलै चलाएमा नै छैन, ताकि हामीसँग एकदमै हामी त विकसित मुलुक पनि होइन, हाम्रो आय आफ्नो आन्तरिक आय त्यस्तो भयानक ठुलो पनि होइन होइन। सो यो बजेटिङले एउटा एकदम क्रिएटिभ टुल ल्याएको भनेको चाहिँ समता ट्याक्स हो, म चाहिँ यसमा विश्वास गर्छु। किनभने मध्यम वर्गको समुदायको लागि चाहिँ वातावरण बनोस् भनेर नै फेरि यही आर्थिक नीतिहरूले र यही बजेटले पनि त्यो डिरेक्सनतिर पनि लगेको छ होइन, मध्यम वर्गको चाहिँ जीवनस्तर उत्थान हुन्छ भनेर। अब मध्यम वर्ग मात्रै होइन, उच्च मध्यम वर्गको लागि त धेरै कन्सर्न्सहरू नै भएन, उहाँहरूले पनि राष्ट्र निर्माणको लागि यो कन्ट्रिब्युट गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ। अब विद्यालयहरूलाई अस्तिसम्म निजी विद्यालयहरूलाई राज्यले चाहिँ बन्दै गर्ने हो कि होइन, हामीलाई त हुनै नभइने हो कि भन्ने जस्तो डर एउटा यो पोलिटिकल अवस्थामा बसिरहेको बेलामा होइन, निजी विद्यालय पनि हाम्रो साझेदार हो, तर हाम्रो देशमा चाहिँ लगानी चाहिँ हामीले सार्वजनिकमा बढाएर जुन निजी विद्यालयमा पनि गइरहेको बालबालिकाहरूको लागि पनि परिवारको लागि पनि हामीले गुणस्तरीय शिक्षा दियौँ भने चाहिँ त्यो आर्थिक भार अल्टिमेटली पब्लिक स्कुल राम्रो हुँदाखेरि यो वर्ग जसलाई चाहिँ मार पर्छ भन्ने हामीले अहिले न्यारेटिभ बनाइरहेछौँ, उहाँहरूलाई नै सेवा सुविधा दिनको लागि पनि हामीले अझै भनौँ न सुपथ मूल्यको शिक्षा भनौँ न पब्लिक एजुकेसनमा उहाँहरूलाई एक्सेस दिन पाइन्थ्यो होइन। सो टोटल हाम्रो समग्र यो देश विकासको एजेन्डामा चाहिँ सक्नेले अलिकति गर्ने खालको सिस्टम, यो एक्विटी ट्याक्स चाहिँ अलमोस्ट लाइक हाम्रो समतामूलक समाज भन्ने खालको आइडिया छ होइन, सो त्यसमा चाहिँ लगाइएको हो, न कि निजीलाई चाहिँ भनौँ न तपाईँको विद्यालय नै सञ्चालन गर्न नपाइने भन्ने जस्तो क्यान्सलेसनको अर्डरमा गएको छैन अहिले पोलिसिजहरू तपाईँहरूले याद गर्नुभयो भने होइन। तर यो समता करले चाहिँ राज्यसँग नभएको यो स्रोत साधनहरूलाई र शिक्षामा प्राइभेट एजुकेसनमा चाहिँ एकदमै ओभर प्राइस पनि छ हुन त प्राइभेट एजुकेसन होइन, तर उहाँलाई अलिकति बढी मार पर्ला भन्ने हो. तर समता भन्ने कुरा चाहिँ जसले सक्छ उसले चाहिँ नसक्नेको लागि राष्ट्र निर्माणमा योगदान गर्ने भन्ने यस्तो खालको एउटा क्रिएटिभ टुल हो. गाउँ गाउँको बालबालिकाहरूलाई हामीले स्कलरसिपहरू दिनुपर्ने भइरहेछ. त्यो कुरा फेरि प्राइभेटभित्र नै उहाँहरू बसेर पनि शिक्षा पाउनुपर्ने छ भनेर हामीले अहिले अलरेडी त्यो एउटा आउटलुकलाई बनाइसकेका छौँ. मलाई चाहिँ यो एउटा इनोभेटिभ टुल जस्तो लागेको छ. र समतातिर चाहिँ हाम्रो नागरिकहरूलाई चाहिँ ओरिएन्टेड गर्नको लागि पनि यसले चाहिँ प्रभावकारी भूमिका खेल्छ मलाई लाग्छ.
शिक्षामा गुणस्तर खोजिरहेका छौँ हामीले. अब शिक्षामा गुणस्तर खोज्ने भन्ने बित्तिकै शिक्षकमा गुणस्तरीयता अभिवृद्धि गर्ने हो. गुणस्तरीय शिक्षा क्षमता भएका शिक्षकहरू विद्यालयमा हुनु पर्यो भन्ने मान्यता हो. अब अहिले हेर्ने हो भने शिक्षकहरूमा भनौ न लगानी त्यति हुन सकिरहेको छैन. अब स्थायी शिक्षकहरू छँदैछन्, उनीहरू एउटा राज्यको दायरामा आएका छन्. अस्थायी लगायतका प्रकृतिका शिक्षकहरूको त्यो पारिश्रमिक हेर्ने भने एकदमै न्यून छ. उनीहरूलाई राज्य स्तरबाट कुनै न कुनैबाट सम्बोधन गर्नुपर्ने त्यो हुन नसकिरहेको सन्दर्भ छ. उनीहरूले पनि राज्यले हामीलाई सम्बोधन गर्नु पर्यो भन्ने माग गरिरहेका छन्. एक वर्ष अगाडि हेर्ने भने ठूलो संख्यामा शिक्षकहरू आन्दोलित भए. एक हिसाबमा त्यति बेला सरकारले सम्झौता पनि गर्यो र त्यो सम्झौतापछि अहिले खासै त्यो सम्झौताको कार्यान्वयन भइ नसकेको अवस्था छ. अब यसपालि पनि शिक्षकको त्यो समस्या छ. उनीहरूले हामीलाई बजेटमा सम्बोधन गर्न सकेन, बजेटले हामीलाई सम्बोधन गर्न सकेन भन्ने आवाज प्रतिक्रियाहरू दिइरहेका छन्. अब शिक्षकमा लगानीको सन्दर्भमा छ नि, हामी कति कुन ठाउँमा छौं शिक्षकमा लगानी गर्ने सन्दर्भमा, जसका कारण चाहिँ गुणस्तर शिक्षाको गुणस्तर वृद्धि होस् भन्ने सन्दर्भमा.
अहिले नै पनि हाम्रो भएको जनशक्तिलाई चाहिँ हामीले उहाँहरूको योग्यतामा नै लगानी गर्ने हो, होइन? अब यो पारिश्रमिकको कुरामा राष्ट्रले भनौँ न, म त यो जहाँ आएकोमा छु, हामीले आउटलुक राख्ने भने विकासको लागि पोलिसी निर्माण र प्रोग्रामको डिजाइनमा हो. तर जुन कार्यकारी भूमिकामा भएको नेतृत्वहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पारिश्रमिकको पार्टहरूलाई कसरी ह्यान्डल गर्ने, होइन, यो कम्पोनेन्ट कसरी ह्यान्डल गर्ने भन्ने हेर्नुहुन्छ होला. तर हामीले त्यो इको सिस्टममा पढाइरहनु भएको शिक्षकहरूको चाहिँ योग्यतामा लगानी गरेर उहाँहरूलाई भनौँ न चाहिएको स्किल्स, सेवा सुविधा विद्यालयभित्र होइन बालबालिकालाई नै केन्द्रमा राखेर उहाँहरूको क्षमता विकासको लागि लगानी गर्ने, जुन चाहिँ अब पहिला पनि हामीले देखिरहेछौँ. कहिलेकाहीँ हामीले दिएको तालिमहरूले युनिभर्सिटीहरूको क्रेडिटहरू आउने, होइन, यो सबैको मोडालिटी हामीले बनाउन जरुरी छ. तर त्यो हिसाबले लगेर चाहिँ हामी जान सक्छौँ. तर जुन भोल्युममा हामीले तपाईँको सबै शिक्षकहरूलाई ब्ल्याङ्केट एउटा रेज अथवा पर्मनेन्ट रोजगारीको दायरामा ल्याउने भन्ने जस्तो खालको यो अस्योरेन्सेसहरू छ, यसको लागि चाहिँ नि गभर्मेन्टले अझै धेरै सोच्नुपर्छ होला, यो सम्झौता कार्यान्वयनको लागि अब हामी कसरी अगाडि बढ्ने भनेर. तर फन्डामेन्टली चाहिँ भएको जनशक्तिको प्रभावकारी उपयोगै भनौँ, होइन, गरेर चाहिँ बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षा कसरी सुनिश्चित गर्ने, उहाँको क्षमता विकासको लागि चाहिँ हामीहरू एकदमै कन्स्ट्रक्टिभली फोकस भएर स्कुल अफ एजुकेसनहरूसँग हुन्छ कि कस्तो खालको तालिम मोड्युलेट गरेर हुन्छ, अथवा समस्या समाधान कसरी गर्ने, सिकाइको समस्याहरू समाधान गर्नलाई टिचरहरूले काम कसरी गर्ने, उहाँहरूको काममा थप बोझ न क्रिएट नगरिकन कस्तो खालको सिस्टमहरू बनाएर अलिकति उहाँहरूलाई के भन्छ इफिसियन्टली काम गर्नलाई सहयोग गर्ने, होइन, यस्तो यस्तो कुरामा चाहिँ नि हामीहरू हेर्छौँ होला. अब यो सिस्टेमिक इन्टरभेन्सन अहिले बजेटले चाहिँ सम्बोधन गर्न सकेन अस्थायी टिचरहरूको रिक्वायरमेन्टलाई भन्ने पार्टमा चाहिँ नि अहिलेको लागि तपाईँले भन्नुभएको ठिकै हो, त्यसको लागि आन्सर्स हामीले क्रिएट गर्न सकेको छैनौँ. तर यहाँ अहिले त्यही अडिटको र यो पुनर्संरचनाको कुरा, रूपान्तरणको कुराहरूमा हेर्नुभयो भने चाहिँ टिचर क्यापेसिटी असेसमेन्ट एज वेल एज म्यापिङ भनेर भनेको छ. सो हाम्रो आवश्यकता के हो, होइन, अनि कसरी यो कुरालाई चाहिँ रियलाइज गर्ने भनेर चाहिँ हामी त्यो अध्ययन गर्छौँ होला यो वर्ष. अब कार्यकारी भूमिकामा हुनुभएको अहिले स्पेसल त्यसको रेजोल्युसनहरू निकाल्नु भयो भने त्यो एउटा अर्को लेभलको फेरि डिस्कोर्स हामी चलाउन सक्छौँ, होइन. अहिले चाहिँ हामीले राखिरहेको जनशक्ति र उहाँहरूको प्रभावकारितालाई नै हामीले बढी जोड दिएर चाहिँ
हेर्छौँ होला. अब अर्कोतर्फ उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति बढ्दै गएको छ. अब यहाँ नीतिगत तहमा पनि हुनुहुन्छ. अब यो प्रवृत्तिलाई रोक्नका लागि हामीले गर्नुपर्ने, सरकारले गर्नुपर्ने विभिन्न भनौ न कार्यहरूलाई कसरी हेर्न सकिन्छ, उनीहरूलाई जुन खालका युवाहरू उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सोच छ उनीहरूलाई चाहिँ स्वदेशमै अडिने वातावरण तयार गर्ने सन्दर्भमा के विषयहरूलाई चाहिँ नीतिगत तहमा मिलाउनु पर्ने र सरकारले गर्नुपर्ने व्यवस्थाहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
अब एउटा चाहिँ नि उच्च शिक्षाको यो राजनीतिकरणलाई कम गरेर यो साँच्चै चाहिँ एउटा भनौँ न विद्यालयको भागसँग जोडिएर बढी सिकाइको गुणस्तर युवाहरूलाई रोजगारी, उच्च शिक्षा राम्रो भयो भने हाम्रो युवाहरू नेपालमा बस्ने एकदमै धेरै सम्भावना छ, होइन? धेरैजनाहरू चाहिँ शिक्षा पाइन्छ भनेर बरु कमाएरै बसिरहे पनि शिक्षा पाइन्छ भनेर पनि बाहिर जानुहुन्छ, यो हामीले देखेका छौँ। सो उच्च शिक्षाको गुणस्तर सुधार र त्यसमा पनि स्पेसिफिक फोकस भन्ने छ। तर मेन हामीले गर्नुपर्ने पार्ट भनेको चाहिँ यही अहिले समतासँगै रिलेटेड छ, होइन? गाउँ गाउँको विपन्न वर्गको बालबालिकाहरू र धेरै नेपाली बालबालिकाहरूलाई चाहिँ कन्सटेन्ट प्रेसर, मैले आय आर्जन कसरी गर्ने होला, म रोजगारीको दायरामा कसरी जाने होला भन्ने हिसाबले नै छ, होइन? सो अहिले हाम्रो अर्थतन्त्रले एक्चुली डिमान्ड गरिरहेको रोलहरूमा शुद्ध पनि हामीले चाहिँ फिट गर्न नसक्ने खालको जनशक्ति अहिले उत्पादन गरिरहेछौँ, होइन? सो उद्योग धन्दा नेपालको परिस्थितिसँग चाहिँ अड्याप्टिभ खालको र युवाहरूलाई चाहिएको स्किल्सहरू के हो भनेर चाहिँ हामीले हायर एजुकेसन भन्दा पनि अगाडि चाहिँ तपाईँको माध्यमिक विद्यालयको तहसम्ममा चाहिँ केटाकेटीहरूलाई केही गुण केही सिप, जस्तो यो डिजिटल लिटरेसीको कुरा गऱ्यौँ हामीले, अगर टेक्निकल एजुकेसनको कुरा गऱ्यौँ, यो सहित हामीले चाहिँ शिक्षित बनाउन सक्यौँ भने चाहिँ उसले त्यो चार तिन चार वर्ष पाँच वर्ष विद्यालय शिक्षाको उच्च तहमा पढ्दा पढ्दै पनि उसले चाहिँ म यहाँबाट निस्किएपछि यो काम गर्न सक्छु भन्ने चाहिँ क्षमता र इन्टेन्टले निस्क्यो भने चाहिँ हामीले युवाहरूलाई यहाँ राख्न सक्छौँ। त्यो भनेको विद्यालय शिक्षालाई नै हो प्रभावकारी बनाउनु पर्ने, होइन? त्यसपछि तपाईँको वातावरणमा यो नवप्रवर्धनसँग रिलेटेड तपाईँले अन्टरप्रेन्योरसिपको लागि पनि युवा महिलाहरू र सीमान्तकृत वर्गहरूलाई विशेष लक्षित खालको तपाईँको कम कर लाग्ने अनुदान त नभन्नु ग्रान्टै त होइन, कुनै केसमा त ग्रान्ट पनि छ, कुनै काममा चाहिँ केसमा चाहिँ एकदमै कम अनुदान के अरे ट्याक्स लाग्ने लोनहरू यस्तो यस्तो दिएर एकदमै युवाहरूलाई चाहिँ उद्यमतिर टार्गेट हुने हिसाबले, होइन, यो अन्टरप्रिनरसिपतिर टार्गेट हुने हिसाबले हामीले पोलिसी पनि बनाइरहेछौँ र यसमा लगानी पनि गर्न लगाइरहेछौँ। यो श्रमको एउटा ठुलो हाम्रो एक्सोडस बाहिर भइरहँदाखेरि पनि एकदमै निम्न खालको कामहरूमा मात्रै जाने, होइन, सिमेन्ट मिक्सिङहरूको लागि जाने अथवा झ्याल सफा गर्न जाने, कुनै एउटा क्षमता स्पेसिफिक क्षमताहरू धेरै लिएर जान नपर्ने, तर त्यसैबाट पनि तर उसले उहाँहरूले चाहिँ यस्तो आमदानी गर्ने कि देशको निर्माणमा चाहिँ यत्रो ठुलो योगदान चाहिँ फेरि उहाँहरूले गर्ने रेमिटेन्स पठाएर, होइन? त्यो बुझान त्यस्तो डिफिकल्ट सिनारियोमा हामीले युवाहरूलाई धकल्नु हुँदैन। त्यसैले गर्दाखेरि नै हामीले अनिवार्य र निशुल्क भनिरहेको सार्वजनिक शिक्षाको गुणस्तरमा नै हो लगानी गर्ने, ताकि उसले चाहिँ विद्यालय आइरहनु मेरो लागि पोइन्टलेस छ भनेर चाहिँ सोच्न पाएन कि, होइन? यो विद्यालयले चाहिँ मेरो ग्रोथ, मेरो लर्निङ, मेरो नेपालमा बस्ने क्षमता अथवा विदेशी मार्केटमा नै जाने क्षमतालाई चाहिँ अभिवृद्धि गर्छ भन्ने हो। सो उच्च शिक्षा संस्थानहरूको गुणस्तर, हायर एजुकेसनको गुणस्तर र डिपोलिटिसाइजेसन, त्यो एउटा प्राथमिकता परेको छ। यता उद्यमशीलता, नवप्रवर्धनपट्टि थप लगानी, होइन, आफ्नो इन्फ्रास्ट्रक्चर बिल्डिङ, हाम्रो एआईको यो कम्प्युट सेन्टरहरूको भन्ने कुरा आइरहेछ, भोलि गएर रोजगारी क्रिएट हुने र रोजगारी र उद्यमको लागि क्रिएट हुने वातावरण, प्लस हामीले चाहिँ हाई स्कुलमा सम्म रिटेन गरेर केटाकेटीलाई, होइन, अनिवार्य शिक्षापछि हाई स्कुलसम्म रिटेन गर्न सक्यो भने हाई स्कुलको एजुकेसनले चाहिँ उसलाई साँच्चीकै नै म नेपालमा बसेर केही गर्न सक्छु भन्ने डिरेक्सनमा
हस्। यहाँलाई धेरै धन्यवाद, हामीसँग आजका लागि समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्यालसँग, विशेष गरी शिक्षा क्षेत्रमा सरकारको बजेट आवश्यकता लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।